नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश नम्बर दुईमा 129 स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक। कांग्रेस सबैभन्दा धेरै 37 स्थानीय तहमा विजयी।
डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा बन्द भएकोमा मानवाधिकार आयोगको ध्यानाकर्षण। घाइते तथा बिरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको भनाई।
सगरमाथाको उचाइ नाप्न नापी विभाग खसियो। नेपालले गर्न सक्ने काम विदेशीलाई दिँदा गलत सन्देश जाने भनाई।
नेपाली नागरिकहरूको चाहिँ स्वाभिमानलाई सधैँ उचो राख्नु पनि राज्यको एउटा दायित्व हो र हामीले हाम्रो धरोहरलाई आफैले मापन गर्न सक्छौँ।
बंगलादेशमा रोहिंग्या शरणार्थीले मोबाइल फोन बोक्न नपाउने। शरणार्थीलाई मोबाइल दिने दूरसञ्चार कम्पनीलाई कारवाही गर्ने सरकारको चेतावनी।
र 16 वर्ष मुनिको एसिया कप छनौटमा नेपाल प्यालेस्टाइनसँग पराजित। 16 वर्ष मुनिको एसिया कप खेल्ने नेपालको सम्भावना सकियो।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनका लागि सीमित सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982।
मोबाइल 98550-5859 98550-5860।
ओएचएस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनमा भर्ना सम्बन्धी सूचना।
बीएससी नर्सिङ पीबीएन र बीपीएसमा केही सिट खाली भएकाले पूर्वाञ्चल विश्वविद्यालयबाट लिएको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र यस कलेजमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि ओएसिस मेडिकल कलेज भरतपुर चितवन।
फोन 056-533-472-530-577।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश नम्बर दुईको 136 स्थानीय तह मध्ये अब 7 स्थानीय तहको मात्रै अन्तिम नतिजा आउन बाँकी छ। अहिलेसम्म 129 तहको अन्तिम परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस सबैभन्दा धेरै 37 स्थानीय तह जित्दै पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रिय जनता पार्टी, राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले समान 24 तह जितेका छन्। माओवादी केन्द्रले 21, नेकपा एमाले 17, फोरम लोकतान्त्रिकले 3 र जनता दल तथा नयाँ शक्तिले 1-1 ठाउँमा जितेका छन्।
आज सार्वजनिक नतिजा अनुसार धनुषाको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका लालकिशोर शाह र उपमेयरमा राजपाकै रीता झा विजयी हुनुभयो। यस्तै 12 जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा एमालेका कृष्ण पौडेल र उपमेयरमा एमालेकी सरस्वती चौधरी विजयी हुनुभएको छ। 12 महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र प्रसाद यादव विजयी हुनुभएको छ। 70 कञ्चनरूप नगरपालिकाको मेयरमा एमालेका बसन्त मिश्र र उपमेयरमा कांग्रेसकी निरू पोखरेल विजयी हुनुभयो। 70 शम्भुनाथ नगरपालिकाको मेयरमा कांग्रेसका योगेन्द्र प्रसाद चौधरी र उपमेयरमा पनि कांग्रेसकै कविता सरदार विजयी हुनुभयो। यो सँगै 70 राजविराज नगरपालिका बाहेक सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। दुई दिनदेखि अवरूद्ध 70 राजविराज नगरपालिकाको मतगणना भने आज फेरि शुरू भएको छ। निर्वाचन कार्यालय र राजनैतिक दलका प्रतिनिधि बीच भएको छलफलपछि आज दिउँसोबाट मतगणना शुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका 1 मतपरिणाम सार्वजनिक गरेका बेला मतपरिणाम कम भएको भन्दै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरेर मतगणना स्थगित गरिएको थियो।
यस्तै सर्लाहीको कविलासी नगरपालिकामा मेयरमा राजपाका कौशल किशोर यादव र उपमेयरमा संघीय समाजवादी फोरमका राधादेवी विजयी हुनुभएको छ। बरहथवा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देवनन्द महतो र उपमेयरमा पनि माओवादी केन्द्रकै सीतादेवी माझी विजयी हुनुभएको छ। सर्लाहीको हरिपुर नगरपालिकामा एमालेका जमरुद्दीन मनसुर र उपमेयरमा एमालेकै रेणु देवी काफले विजयी हुनुभएको छ। सर्लाहीको मलङ्गवा नगरपालिकाको मेयरमा भने नेपाली काँग्रेसका निशल शाह विजयी हुनुभएको छ। यस्तै महोत्तरीको मनरा सिस्वा नगरपालिकाको मेयरमा राजपाका सञ्जय कुमार सिंह र उपमेयरमा राजपाकै रमिता प्रधान विजयी हुनुभएको छ। महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा राजपाका विनोद चौधरी र उपाध्यक्षमा राजपाकै ननु कुमारी दास निर्वाचित हुनुभएको छ। सिराहाको सिराहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका अशेश्वर प्रसाद यादव विजयी हुनुभएको छ भने उपमेयरमा एमालेकी नमिता यादव विजयी हुनुभएको छ।
रौतहटको कटारिया नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका सियाराम कुशवाहा विजयी हुनुभएको छ। वहाँ शहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव समेत हुनुहुन्छ। मन्त्री शाहको श्रीमती रीना शाह मौलापुरका मेयरमा निर्वाचित हुनुभएको थियो। 18 स्थानीय तहको रहेको रौतहटमा अब गरूडा नगरपालिकाको मात्रै नतिजा आउन बाँकी छ। निर्वाचन आयोगले पर्सीसम्म प्रदेश नम्बर 2 सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। पूर्व तयारी अनुसार नै धेरै तहमा मतगणना भएकाले अब 2 दिनभित्र मतपरिणाम सार्वजनिक हुने आयोगले जनाएको छ। आयोगले 5 दिनभित्रमा सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्ने बताएको छ। तर चुनाव भएको 6 दिन हुँदा वीरगंजको गणना आधा मात्रै सकिएको छ। दलका प्रतिनिधिको असहयोगका कारण वीरगंजमा गणना प्रभावित भएको आयोगको आरोप छ।
2 नम्बर प्रदेशको चुनावको नतिजा लगभग आइसकेको छ। 2 नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो दल बन्यो। पहिलो र दोस्रो चरणको चुनावमा पहिलो बनेको नेकपा एमाले भने 2 नम्बर प्रदेशमा 5 स्थानमा धकेलियो। यसै सन्दर्भमा साथी प्रकाश ढकालले राजनीतिक विश्लेषक निलाम्बर आचार्यलाई 2 नम्बर प्रदेशको चुनावी परिणामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोध्नु भएको छ।
प्रदेश 2 भएको तेस्रो चरणको निर्वाचनको अहिलेसम्म आएको परिणामलाई हेर्दाखेरि हामीले के भन्नुपर्छ भने जे जति राजनीतिक शक्तिहरू थिए पार्टीहरू थिए ती पार्टीहरूको स्थानमा अलिकति तलमाथि भएको छ। तर ती पार्टीहरू नै भोलि पनि भूमिका निर्वाह गर्ने बहुमत नआउने पद्धतिमा ससाना पार्टीहरूले पनि बहुमत ल्याउनलाई मदत गर्ने अथवा भएको सरकार बनाउन अथवा भत्काउन मदत गर्ने स्थिति कायमै रहन्छ कि भन्ने देखा पर्छ।
जुन संविधान प्रतिको असन्तुष्टि ती असन्तुष्टि लिएर जुन दावी गरिरहेका थिए मधेस केन्द्रित दलहरूले उहाँहरूको जुन एजेण्डा लिएर जानुभएको थियो त्यो एजेण्डालाई जनताले अनुमोदन गरे कि अनुमोदन गरेनन्?
त्योबाट त उहाँहरू नै पछि हटिसक्नुभयो। त्यसकारण उहाँहरूले पाएको मतले नै पनि चाहिने के भन्दाखेरि जनताले अनुमोदन गरेको भन्ने निष्कर्ष निकाल्न सकिँदैन भने उहाँहरू नै चुनावमा भाग लिइसक्नु। उहाँ त आन्दोलनमा जानुभएको थियो, बहिष्कार गर्नुभएको थियो, प्रदेश नम्बर 2 मात्रै चुनावमा भाग लिनुभयो। त्यसकारण यही संविधान अन्तर्गतको भयो। त्यसकारण तपाईँको यो प्रश्नलाई यसरी हेर्नु पर्ला कि मधेस केन्द्रित भनेका केही दलहरूले संविधानप्रतिको असन्तोषलाई जसरी चर्को रूपमा चाहिने विरोध गर्नुभएको थियो, आन्दोलन मचाउनु भएको थियो, होइन भने यो संविधानलाई कामै गर्न दिँदैनौ भन्ने भन्नुभएको थियो, चुनावै हुन दिँदैनौ भन्नुहुन्थ्यो अझै प्रदेश 2 मात्रै किनकि प्रदेश 1 र अन्य प्रदेशमा, त्यस कारण ती सबै विफल भए भन्ने चाहिने एउटा निष्कर्षमा त्यो पुग्नु पर्यो। अर्को उहाँहरूले के बुझ्नुभयो भने हामीले संविधान संशोधनमा अडान लिइराखेर चुनावलाई बहिष्कार गरेकालाई जनताले रुचाएनन् भन्ने निष्कर्षमा पुगेरै उहाँ चुनावमा भाग लिनुभएको होला नि। तसर्थ प्रदेश नम्बर 2 निर्वाचन आफैमा पनि संविधान विरूद्ध चाहिने जनमत छ भन्ने कुरालाई खारेज गर्छ।
एमालेलाई के भनिन्छ? जस्तै 5 भयो र संविधान प्रतिको जुन आन्दोलन थियो त्यो असन्तुष्टि थियो, त्यसलाई अस्वीकार गरेपछि एमालेको स्थानलाई चाहिँ कसरी लिन सकिएला?
एमाले पनि स्थान त पाएको छ, मुलुकको एउटा राजनीतिक पार्टी छ र ऊ त्यहाँ पनि उपस्थित छ र त्यसको उपस्थितिले पनि के देखाउँछ भने प्रदेश नम्बर 2 मामिला पनि एमालेलाई निषेध गरेर तपाईँले राजनीति गर्न सक्नुहुन्न। स्थानीय तहमा पहिलो पार्टी हुने अभियानलाई प्रदेश नम्बर 2 धक्का चाहिने दिएको छ।
यसको अलिकति कारण पहिलाउँदाखेरि चाहिँ के भनिन्छ भने संविधानको संशोधनमा जुन अडान लियो त्यसै कारणले चाहिँ उसलाई अहिले जनमत आएन भन्ने एकाथरीको पनि विश्लेषण छ।
म त्यो मान्दैन। उसले जुन अडान लियो त्यो अडानले नै उसले त्यति मत पाएको, जति मत पायो अडान नभए ल्याए भए त्यति पनि पाउन्थेन। उसको अडान गलत छ भन्ने कुरा होइन। संविधान संशोधन गर्ने चुनावको मुखमा पनि केही संविधान संशोधन हुन्छ। अन्य प्रदेशमा रहेको चाहिने प्रवृत्तिलाई देखाउन सकेन, पहिलो पार्टी हुन सकेन, दोस्रो पार्टी हुन सकेन, तेस्रो पार्टी हुन सकेन, अनि त्यस कारण चाहिने त्यसको अडान गलत छ भन्नु चाहिँ सरासर गलत चाहिने निर्णयमा पुग्नु हो।
वहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक निलाम्बर आचार्य। अब फेरि खबरकै सिलसिला। नेकपा एमाले तराईमा आफूले पाएको मतले तराईका मधेसका नागरिक शान्ति स्थायित्व र समृद्धिको पक्षमा रहेको स्पष्ट भएको निष्कर्ष निकालेको छ। अस्तिदेखि काठमाडौँमा बसेको एमालेको आठौं केन्द्रीय कमिटिको बैठकले विभिन्न प्रतिकूलताका बीच पनि पार्टीले तराईमा सन्तोषजनक मत ल्याएको निष्कर्ष निकालेको हो। एमाले स्थानीय तहको चुनावका क्रममा आफ्ना कार्यकर्ता दोलखा गौरीशंकर गाउँपालिकाका कुलबहादुर तामाङ र बाजुरा छेडेदह गाउँपालिकाका हंस बहादुर राउतको हत्यामा संलग्नलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गरेको छ। निर्वाचन आचार संहिता लागू भइसकेपछि सरकारले कर्मचारीको सरूवा तथा बढ़ुवा गरेको, विदेशी निकायसँग विभिन्न सहमति गरेकोमा आपत्ति जनाउँदै यस्ता क्रियाकलाप बन्द गर्न माग समेत गरेको छ। यस्तै संविधानको पूर्ण कार्यान्वयनका लागि प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव निकै महत्वपूर्ण भएकाले यसलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै क्षेत्रले भूमिका खेल्नुपर्नेमा एमालेले जोड़ दिएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियासम्मका सहयात्री नेता कार्यकर्ता विभाजित हुँदा नेकपा माओवादीको शक्ति कमजोर भएको स्वीकार गर्नुभएको छ। बाँकेको कोहलपुरमा भएको कार्यक्रममा उहाँले माओवादी घटक एकताबद्ध हुनुको विकल्प नभएको भन्दै प्रचण्डले पार्टीबाट अलग भएका नेता कार्यकर्ता पार्टीमा समाहित हुने क्रम बढेकाले माओवादी आन्दोलनले सार्थकता पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो। जनयुद्ध र जनआन्दोलनबाट अहिलेसम्म धेरै मुद्दा स्थापित भइसकेको बताउँदै प्रचण्डले अबको 10 वर्षभित्र नेपालमा साम्यवाद स्थापित हुने दावी पनि गर्नुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च कमै कति हुन्छ, ओभर टाइम बिदानी अरू के दिन्छ, काम के हो बसै कहाँ हो के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नु हुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
ओएचएस मेडिकल कलेज टिचिङ हस्पिटल भरतपुर चितवनमा भर्ना सम्बन्धी सूचना।
बीएससी नर्सिङ, पीबीएन र बीपीएसमा केही सिट खाली भएकाले पूर्वाञ्चल विश्वविद्यालयबाट लिएको प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र यस कलेजमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।
थप जानकारीका लागि ओएचएस मेडिकल कलेज भरतपुर चितवन,
फोन 056-533-472-530-577।
अहिले तपाईँ रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेश नम्बर 2 129 स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कांग्रेस सबैभन्दा धेरै 37 स्थानीय तहमा विजयी, जनकपुरमा राजापा र जितपुर सिमरा उपमहानगरपालिकामा एमाले विजयी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुन सक्ने र लामो समयसम्म उचाइ मापन नभएको आवाज उठ्न थालेपछि नापी विभागले काम थालेको छ। भारतले नाप्ने प्रस्ताव गरे पनि नेपाल नै सगरमाथाको उचाइ नाप्न सक्षम भएको भन्दै नापी विभागले आउँदो मंगिरदेखि काम शुरू गर्ने बताएको छ। अर्जुन पोखरेलको रिपोर्ट।
विश्वकै सबैभन्दा अग्लो चुचुरो भएकोले सगरमाथालाई नेपालको मात्रै होइन विश्वकै छानो पनि भन्ने गरिन्छ। सन् 1855 अर्थात् 162 वर्ष अघि सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ 8,848 मिटर रहेको पत्ता लगाएको तथ्यलाई अहिलेसम्म नेपाल सहित सबै देशले मानेका छन्। तर उचाइ नापेको 162 वर्षसम्म पनि दोस्रो पटक आधिकारिक उचाइ ननापिएको र भूकम्पको धक्काका कारण सगरमाथाको उचाइ घटेको हुन सक्ने भन्दै भारतले उचाइ नाप्ने प्रस्ताव गरेको थियो। भारतलाई सगरमाथाको उचाइ नाप्न दिन कूटनीतिक तहमा छलफल पनि भएको थियो। तर सगरमाथाको उचाइ नाप्नको लागि प्राविधिक जनशक्ति नेपालमै रहेको र आँट गरेमा असम्भव केही पनि नरहेको भन्दै नापी विभाग तात्तिएपछि यो काम नापी विभागले नै गर्दैछ। नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्ट:
हाम्रो पहिचानको रूपमा रहेको चाहिँ सगरमाथा उचाइ अन्य देशले नाप्न खोज्दा हामी आफै त्यति पनि गर्न सक्षम छैनौँ र भन्ने प्रश्न हामीसँग सधैँ रहिरहने भयो। नेपाली नागरिकहरूको चाहिँ स्वाभिमानलाई सधैँ उचो राख्नु पनि राज्यको एउटा दायित्व हो, तसर्थ आफैले जे चाहिँ मापन गर्न सक्छौँ, आफै संरक्षण गर्न सक्छौँ भन्ने कुराको चाहिँ अनुभूति दिलाउनु पनि यसको महत्वपूर्ण उद्देश्य हो।
आर्थिक वर्ष 2069-70 पनि नापी विभागले सगरमाथाको उचाइ नाप्ने योजना बनाएको थियो, तर बजेट र अरू प्राविधिक समस्याले सम्भव भएन। तर अहिले भने दुई प्रकारका विधि प्रयोग गरेर सगरमाथा नापिने भएको छ। पहिलो समतलन विधि अन्तर्गत सगरमाथाको टुप्पो नदेखिने ठाउँसम्म कर्मचारीले हरेक बित्ता नाप्नेछन्, तर जहाँबाट सगरमाथा देखिन्छ त्यस्ता झण्डै 1 दर्जन ठाउँबाट अत्याधुनिक लेन्स सहितको दूरबीन मेसिनले सगरमाथाको टुप्पोमा राखिने टावर र अरू सांकेतिक संरचनासँगको सम्पर्कमा कोणको आधारमा उचाइ नाप्नेछन्। सगरमाथाको टुप्पोमा कुनै चिन्ह राख्न सगरमाथा चढ्ने शेर्पाहरूलाई खटाउने योजना रहेको छ। सगरमाथाको उचाइ नाप्न 20 करोड रुपियाँ खर्च लाग्ने अनुमान गरिएकोमा यो आर्थिक वर्षमा 2 करोड बजेट विनियोजन भएको छ, तर थप बजेट माग गरेमा अर्थ मन्त्रालय सधैँ सकारात्मक रहेको विभागको भनाइ छ। यसका लागि 50 जना प्राविधिक र अन्य कामदार चाहिने पनि विभागको अनुमान छ। अन्तर्राष्ट्रिय चासोको विषय भएकोले नेपालले गरेको नापीलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विदेशका विज्ञलाई पनि उचाइ नाप्ने अभियानमा सामेल गराउने नापी विभागको तयारी छ। मंगसिर पुसदेखि काम शुरू गरेर ढिलोमा 2 वर्षभित्र पूरा गर्ने लक्ष्य रहेको बताउनुहुन्छ विभागका महानिर्देशक गणेश प्रसाद भट्ट:
यो असहज छ, मापन कार्य त्यति सहज छैन। फिल्ड कार्य शुरू गर्ने क्रममा केही गरी हिउँ पर्यो र त्यसले गर्दाखेरि चाहिँ भनौँ न हामीले अरू कामहरू अगाडि बढाउन सकेनौँ भने अलिक त्यसमा चाहिँ फरक पर्न सक्छ। हामी 2 वर्षभित्र हामी सम्पन्न गर्छौँ भन्ने हाम्रो लक्ष्य छ।
162 वर्षसम्म नाप्न नसकिएको सगरमाथाको उचाइ नाप्न नेपालले नै अग्रसरता देखाउनु सबैका लागि खुसीको कुरा हो।
डाक्टरको आन्दोलनका कारण स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्यको अधिकार हनन भएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिरामीको उपचारका क्रममा ज्यान गएमा उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने कानून बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघको अगुवाईमा अस्पताल तथा स्वास्थ्य संस्था बन्द हुँदा बिरामी उपचारबाट वञ्चित भएका छन्। स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्दा घाइते तथा बिरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको मानवाधिकार आयोगले जनाएको छ। आवश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा जस्तो अत्यावश्यकीय सेवा बन्द गर्न नपाइने व्यवस्था भए पनि चिकित्सकले त्यसको व्यवस्था गरेर अमानवीय कार्य गरेको आयोगले बताएको छ। लाखौं मानिसको जीवन जोखिममा पर्न सक्नेतर्फ सचेत हुँदै सेवाप्रति जिम्मेवारी बोध गरी पेशागत मर्यादा कायम राख्न सबै चिकित्सकलाई आयोगले आग्रह पनि गरेको छ। साथै स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योल तथा अस्पष्टतालाई वार्ता र संवादबाट समाधान गर्न पनि नेपाल चिकित्सक संघ र सरकारलाई आयोगले भनेको छ। सरकारले साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मालाई बर्खास्त गरेको छ। शिक्षा मन्त्रालयको आज बसेको बैठकले साझामा आर्थिक अनियमितता गरेको पुष्टि भएको भन्दै सञ्चालक समिति र साधारण सदस्य समेत नरहने गरी शर्मालाई बर्खास्त गरेको मन्त्रालयका प्रवक्ता हरि लम्सालले जानकारी दिनुभयो। शर्माले साझा प्रकाशनमा आर्थिक अनियमितता गरेको, एकलौटी निर्णय गरेर करोड़ौं भ्रष्टाचार गरेको भन्दै कर्मचारीले नै विरोध गरेपछि शिक्षा मन्त्रालयले छानबिन समिति बनाएर छानबिन गरेको थियो। समितिले प्रतिवेदनमा भ्रष्टाचार भएको पुष्टि गरेपछि मन्त्रालयले आज साधारण सदस्य समेत नरहने गरी शर्मालाई पदबाट बर्खास्त गरेको हो।
प्रहरीले खाड़ीका 6 देश र मलेसियामा प्रहरी श्रम सहचारी खटाउन प्रस्ताव गरेको छ। पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसार गर्ने क्रम बढ़ेपछि यसको नियन्त्रणका लागि विदेशमै प्रहरी खटाउन गृह मन्त्रालयमा प्रस्ताव गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिनुभयो। प्रहरी श्रम सहचारी खटाएमा आपराधिक घटनालाई अनुसन्धान गर्न सहज हुने कार्कीले बताउनुभयो। प्रहरीले गर्ने अनुसन्धान अरू कर्मचारीको भन्दा प्रभावकारी हुने भएकाले यसले आपराधिक घटना
कम गर्न प्रभावकारी हुने उहाँको भनाइ छ। प्रस्ताव सरकारले स्वीकृत गरेमा प्रहरीले सम्बन्धित देशका प्रहरीसँग सहकार्य गरेर काम गर्नेछन्।
भक्तपुर नगरपालिकामा टाटा मोबाइलमा मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ। ना 2-27-44 नम्बरको टाटा मोबाइलमा मोटरसाइकल ठोक्किँदा भक्तपुर नगरपालिका भोलाछेका सर्जन सैनजीको ज्यान गएको प्रहरीले जनाएको छ। टाटा मोबाइलमा ठोक्किएर अनियन्त्रित भएको मोटरसाइकलले स्कूटरलाई पनि ठक्कर दिएको थियो। दुर्घटनामा अरू 3 घाइते भएका छन्। यस्तै सप्तरीको सम्बुनाथ नगरपालिकामा मे 8-44-10 नम्बरको मोटरसाइकलले ठक्कर दिँदा 60-वर्षकी आशा देवी शाहको ज्यान गएको छ।
पाल्पाको तानसेन बतासे डाँडाको पोखरीमा पौडी खेल्ने क्रममा 12 मनिष विकको ज्यान गएको छ। पोखरीमा डुबेका विकको झण्डै 1 स्थानीय बासिन्दाले उद्धार गरेका थिए।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलंकीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलंकी। फोन नम्बर 01-40-32-961-62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरग पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपाली फन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर। फोन नम्बर 6680029, 98-41-43-0468, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कॉल हेवन।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। कपिलवस्तुमा 2 पिस्तोल सहित महाराजगंज नगरपालिका बुठानियाका भारत चौधरी पक्राउ परेका छन्। विशेष प्रहरीको टोलीले खानतलासी गर्ने क्रममा उनको साथबाट 2 कटुवा पिस्तोल बरामद गरिएको हो।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीमा आगलागी भएको छ। गैराती भएको आगलागीका कारण 33 KV प्रसारण लाइनलाई 11 KVमा स्थानान्तरण गर्ने मेसिन नष्ट भएको विद्युत प्राधिकरण बैतडीका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो। फिडरमा आगलागी भएसँगै नेपालबाट प्रसारण हुने विद्युत सेवा अवरूद्ध भएको र अहिले भारतबाट आउने विद्युत प्रसारण भइरहेको उहाँले बताउनुभयो। भारतबाट आयातित विद्युतले लोड धान्न नसक्ने भएकाले बेलुकीको समयमा लोड सेडिङ हुने समेत जोशीले जानकारी दिनुभयो। फिडर मर्मतका लागि 1 लाग्न सक्ने उहाँले बताउनुभयो।
खोटाङमा प्रदेश स्तरीय किराँत विश्वविद्यालय स्थापनाका लागि पहल थालिएको छ। संघीय संरचना कार्यान्वयनसँगै जिल्लाका शिक्षाविदले जातीय, बहुधार्मिक, बहुसांस्कृतिक क्षेत्रका रूपमा रहेको खोटाङमा किराँत विश्वविद्यालयको अवधारणा अघि सारेका हुन्।
बाढ़ीपछि रोगले ग्रस्त भएका चितवन राष्ट्रिय निकुञ्जका अर्नाको उपचार शुरू गरिएको छ। निकुञ्जका वरिष्ठ पशु चिकित्सक डाक्टर कमल गैरेको नेतृत्वमा रहेको प्राविधिक टोलीले कोशीबाट स्थानान्तरण गरी चितवन निकुञ्जमा ल्याइएका अर्नाको आजदेखि उपचार शुरू गरेको हो।
नवलपरासीको पालीनन्दन गाउँपालिकाको कार्यालय भवन सार्न लागेको विरोधमा स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन्। गाउँसभाको बैठकले कुस्माको प्रसियामा रहेको भवन बेसालपुरमा निर्माण गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।
मेरो पनि भन्नु छ।
कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीले दशैंको अवसरमा गुल्मीमा अल्पसंख्यकलाई घर बनाइदिने घोषणा गरेको खबर उज्यालो अनलाइनमा पढेर नरेन्द्र टण्डन फेसबुकमा लेख्नुहुन्छ, धेरै राम्रो काम। नेता भएपछि भाषण मात्रै गर्ने होइन, बोलेको कुरा पूरा गरेर देखाउन पनि आवश्यक छ। यो काम पनि घोषणामै सीमित नहोस्।
फेसबुकमै लक्ष्मण गेवाली असन्तुष्टि पोख्नुहुन्छ, चुनाव आउने बेला यस्ता कार्यक्रम कति आउँछन् कति, तर चुनावको भोलिपल्ट कार्यक्रम मात्रै होइन नेता पनि कता हराउँछन् पत्तै हुँदैन।
नेपाल समृद्धिको स्पष्ट मार्गचित्र कोर्न तल्लिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको खबर उज्यालोमा सुनेर सुरेन्द्र श्रेष्ठ टिप्पणी गर्नुहुन्छ, 56 जनालाई मन्त्री बनाएर कहीँ नभएको जात्रा हाँडीगाउँ बनाउँदैछन् हाम्रा प्रधानमन्त्रीले। यसरी पनि समृद्ध नेपाल बन्छ र? भाषण गर्न केही नसुटाउने तर काम फिटिक्कै नगर्ने प्रधानमन्त्रीका यस्ता कुरा कसरी पत्याउने होला खोइ?
समसामयिक विषयमा फेसबुकमा लक्ष्मण विक लेख्नुहुन्छ, दशैं नजिकीयसँगै अर्काको देखासेखी गर्ने प्रवृत्ति पनि बढ्न थालेको छ। छिमेकीले 50,000 खर्च गरे म 1,00,000 खर्च गर्छु भन्ने प्रवृत्तिले दशैं दशा बन्न सक्छ, त्यसैले घाँटी हेरेर हाड निल्ने बानी बसालौं। दशैंको सबैलाई शुभकामना।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र मदन पौड्याल। अब विदेशको खबर। बंगलादेशमा रोहिंग्या शरणार्थीले मोबाइल फोन बोक्न नपाउने भएका छन्। बंगलादेश सरकारले रोहिंग्या शरणार्थीलाई मोबाइल फोनको सेवा नदिन दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रोहिंग्या शरणार्थीको सुरक्षाका लागि मानवीय समवेदनाका आधारमा आफूले भूमिमा शरण दिए पनि राज्यको सुरक्षाका लागि मोबाइल सेवा तत्कालका लागि दिन नसकिएको बंगलादेशका संचार मन्त्रीले बताएका छन्। रोहिंग्या शरणार्थीलाई मोबाइल सेवा दिएमा दूरसञ्चार कम्पनीलाई जरिवाना गर्ने चेतावनी सरकारले दिएको छ। बंगलादेशले आफ्नै नागरिकलाई पनि आधिकारिक परिचय पत्र बिना सिम कार्ड नदिन निर्देशन दिइसकेको छ। बंगलादेशमा 4,00,000 भन्दा धेरै रोहिंग्या शरणार्थी छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 16 वर्ष मुनिको एसिया कप छनौट फुटबलको आफ्नो अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग पराजित भएको छ। सशस्त्र प्रहरीको हलचोक मैदानमा आज भएको खेलमा नेपाल प्यालेस्टाइनसँग 2-1 पराजित भएको हो। आजै भएको पहिलो खेलमा भारत र इराकले बराबरी खेलेपछि नेपालको 16 वर्ष मुनिको एसिया कप खेल्ने सम्भावना सकिएको थियो। भारतलाई बराबरीमा रोक्दै इराक 16 वर्ष मुनिको एसिया कपमा छनौट भएको छ। बराबरीपछि भारतको पनि उत्कृष्ट उपविजेता बनेर एसिया कपमा छनौट हुने सम्भावना कायमै छ।
काठमाडौँको चर्च बोइज क्लब झापामा भइरहेको प्रथम दुधे गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। प्रतियोगिताको पहिलो सेमी फाइनलमा चर्च बोइजले आज मोरङ 11 4-0 हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। अन्तिम सेमी फाइनलमा भोलि हिमालयन शेर्पा क्लब र विभागीय टीम एपीएफ झापाले खेल्नेछन्।
र अस्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट खेल जित्न भारतले 294 रनको लक्ष्य पाएको छ। लक्ष्य पछ्याउने क्रममा भारतले ताजा स्थितिमा 33 ओभर 1 बलको खेल सकिँदा 2 विकेट गुमाएर 198 रन बनाएको छ। यसअघि भारतको इन्दोरमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले 50 ओभरमा 6 विकेट गुमाएर 293 रन बनाएको हो। उसका अरुण फिन्चले शतक पूरा गर्दै 124 रन बनाए। यस्तै कप्तान स्टीभ स्मिथले 63, डेभिड वार्नरले 42 र मार्कुस स्टोइनेसले 27 रन बनाउनु बाहेक अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 5 खेलको एक दिवसीय श्रृंखलामा घरेलु टोली भारत 2-0 अघि छ। भारत भ्रमणमा रहेको अस्ट्रेलियाले थप 2 एक दिवसीय र 3 20-20 पनि खेल्नेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 2 129 स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक। कांग्रेस सबैभन्दा धेरै 37 स्थानीय तहमा विजयी।
डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा बन्द भएकोमा मानवाधिकार आयोगको ध्यानकर्षण। घाइते तथा बिरामीको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको भनाई।
सगरमाथाको उचाइ नाप्न नापी विभाग कसियो। नेपालले गर्न सक्ने काम विदेशीलाई दिँदा गलत सन्देश जाने भनाई।
बंगलादेशमा रोहिंग्या शरणार्थीले मोबाइल फोन बोक्न नपाउने। शरणार्थीलाई मोबाइल दिने दूरसञ्चार कम्पनीलाई कार्यवाही गर्ने सरकारको चेतावनी।
र 16 वर्ष मुनिको एसिया कप छनौटमा नेपाल प्यालेस्टाइनसँग पराजित। 16 वर्ष मुनिको एसिया कप खेल्ने नेपालको सम्भावना सकियो।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।